یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 587،
جنوری 12, 1999, وائز ان بامبے سب گورے گاؤں جماعت خانہ. اللهم صل على محمد المصطفى وعلى محمد المصطفى الى قيامه. آج میں آپ کے سامنے انسان کی زندگی میں ایک بڑی امپورٹنٹ چیز ہے جو ہمارے روحانی اور دنیاوی لائف کے اوپر اثر کرے. پچھلے دن کا گنا ہے، جب آئندری ایک جنگا خوشبو ہو. جس طرح یہ ہندوستان کے اندر چار صدیاں مشہور ہیں، ایسا ہی اسلام کے اندر رسول پاک فرمایا کہ چار ایسی عورتیں ہیں کہ جو سب سے پہلے جنت میں جائیں گی۔ ستی کا شبد ہے، لفظ جو ہے وہ سنسکرت ہے، سب کے اوپر چلنے والی، حق پہ چلنے والی۔ تو نبی کریم نے اسلام کے اندر بھی ایسی چار ستیاں ہیں کہ جو سب سے پہلے حضرت بی بی فاطمہ کے ساتھ جنت میں جائے گی۔ کافر تھا فرعون، لیکن اس کی جو گھر والی تھی آسیہ خاتون، وہ بڑے خدا کی عابد تھی۔ ایسا بہت دفعہ ہوا ہے کہ عموماً شوہر جو ہوتے ہیں وہ کبھی کبھی بگڑ جاتے ہیں، تو عورت اپنے تپ سے، اپنی عبادت سے، اپنی نیکی سے اس کو پھرا بھی دیتی ہے، لیکن کبھی ایسا نہیں ہوتا ہے کہ وہ نہیں پھرتے۔ فرعون کافر تھا، خدا کا دعویٰ کرتا تھا، لیکن اس کی جو عورت تھی گھر والی آسیہ خاتون، نبی فرمایا کہ وہ سب سے پہلے بی بی فاطمہ کے ساتھ جنت میں جائے گی۔ دوسری عورت تھی بی بی مریم، کہ جو عیسیٰ علیہ السلام کی ماں تھی، اور مریم کے لیے تو اللہ تعالیٰ نے قرآن شریف کے اندر سورہ مریم دے کے اس نے اس کے لیے کہا کہ وہ بہت پاک تھی اور پوتر تھی۔ تیسری تھی متا فاطمہ، بی بی فاطمہ، امام حسن حسین کی ماں۔ اور چوتھی جو تھی وہ رابعہ کٹھیاری، رابعہ بصری نہیں، رابعہ بصری بھی بہت عابد تھی، لیکن رسول اللہ کے زمانے میں نہیں تھی، 150 برس کے بعد میں۔ نبی کے زمانے کے اندر مدینے میں ایک کٹھیارا تھا، یعنی لکڑہارا، لکڑیاں کاٹ کے بیچتا تھا، اس کی جو وائف تھی اس کا نام تھا رابعہ۔ اور ہمارے کتابوں کے اندر جو سترہویں ہے اس کے اندر رابعہ کا ذکر ہے، بڑی عبادت والی اور ست والی تھی۔ زمانہ بہت بدل گیا ہے دینداروں میں، جب پرانی کتابیں پڑھتا ہوں، اور میں نے اپنی زندگی کے اندر بھی ایسی بہت سی چیزیں دیکھی ہیں، دن بدن انسان گناہوں کی طرف جا رہا ہے۔ آج میاں بیوی کے جھگڑے ایسے ہیں کہ پہلے زمانے کے اندر یہ چیزیں نہیں ملتی تھی۔ ہماری جو انسٹیٹیوٹ ہے لندن کے اندر، ان میں ہمارے اسکالرس ابھی تک یہ چیز نہیں سمجھ سکے کہ ہمارے پیروں نے خود کو ایک ناری روپ میں کیوں پیش کیا، جیسے کہ اس اصل کبیر دین کا یہ لمبی لینتی جو ہے آدم آل نرنجن، اس میں پھر اصل کبیر دین خود کو ایک ناری کے روپ میں مولا کے سامنے پیش کرتے ہیں۔ یہ بڑی سنسیبل اور سمجھنے والی چیز ہے۔ پھر سدا دن نے بھی ایسا ہی کہا، ناری اٹھائی نے ہمیں بھی نہیں دیا، کیونکہ جو عورت ہے نا، خدا تعالی نے عورت کو بعد میں بنایا، پہلے آدم کو بنایا، اور بہت مدت تک حضرت حوا کو خدا نے خلق نہیں کیا۔ جب ضرورت پڑی زمین پہ آنے کے لیے تب خدا نے حضرت حوا کو اس کی بیوی بنا کے دیا۔ البتہ روحانی حساب سے عورت مرد دونوں ایک جیسے ہیں، روح میں کوئی فرق نہیں، کیونکہ روحانی حساب سے خدا اکیلا مرد ہے، اور باقی جتنے بھی روحیں ہیں آج تک کروڑوں اربوں ہو گئی، انسان کی روح جو ہے وہ فیمینین ہے، یعنی ناری جاتی ہے۔ ناری جاتی ہونے के हिसाब से रूह के ऊपर वह फर्ज आ गया कि जिस तरह दुनिया के अंदर निकाह के बाद एक औरत अपना शरीर, अपना मन, अपना सब कुछ मर्द को सौंप देती है, इसी तरह से खुदा के सामने अपनी तमाम जो कुछ भी हमारी हस्ती जिंदगी के साथ है, माल है, तन है, मन है, और भी कुछ अगर हो सकता है तो वो अल्लाह के नाम पर कुर्बान है, यानी कि खुदा को सौंपा हुआ है। जिस तरह से एक औरत उसकी इज्जत उसके ईमान जितनी है, यानी औरत के अंदर जिसको हम उर्दू में, फारसी अरबी में इस्मत कहते हैं, यानी औरत की जो आबरू है वो उसका कुंवारापन है, और उसको कोई हाथ लगा दे वो मुनासिब भी नहीं। पुरानी औरतें अपने शौहर के सिवा अपने बदन को टच भी नहीं करने देती थी, इसको सती कहते हैं। पीरों ने गिनानों में हमें बड़े इशारे किए हैं कि ऐसा जमाना आएगा कि शुक्र नारी लज्जा दुख से, शुक्र नारी क्या मतलब पाक औरत, वो जमाना आएगा कि औरत अपने इस्मत को, अपने आबरू को उसकी परवाह नहीं करेगी। लेकिन 200-500 वर्ष पहले का जो पीरों का जमाना है, उस जमाने के गिनान जब हम पढ़ते हैं तो गिनान को समझने के लिए यह हकीकत उस जमाने के हिसाब से हमें समझनी चाहिए। किताबें पढ़ने का शौक मुझे बेहिसाब रहा और मैं हर जमाने की हिस्ट्री पढ़ता रहता हूं, कहीं ना कहीं से कुछ न कुछ मोती मिल जाता है। मुगलों का जमाना था, राजपुताना के राणा, उसकी औरत बड़ी खूबसूरत थी, लेकिन एक मुगल शहजादे ने उसका हाथ पकड़ा तो छुरी निकाल के उसने हाथ काट डाला, अपना हाथ काट डाला, क्योंकि ये हाथ नापाक हो गया। ये एक हिस्ट्री है, लेकिन इसमें समझने की चीज भी बहुत कुछ है। औरत की जो सबसे कीमती चीज है वह उसकी इस्मत है, उसकी आबरू है, ईमान उसके बाद आता है, क्योंकि खुदा ताला ने जिस औरत को एक शोहर दिया है तो शोहर का दर्जा मजहब की नजर में, मैं आज की दुनिया की बात नहीं कर रहा, मैं इस्लामी मजहब है, इस्लाम है, मैं आपको उसके अंदर से चीजें बता रहा हूं कि जो आप बहुत किताबें ढूंढोगे तो शायद आपको ना भी मिले, क्योंकि बहुत सी किताबें आज नहीं भी मिलती हैं। हमारा प्यारा नबी पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम नबी फरमाते हैं हर औरत का मुर्शिद उसका हस्बैंड है। हस्बैंड को नबी ने मुर्शिद कहा, मुर्शिद यानी गुरु, अगर इमाम हमारा मुर्शिद है। मैं इसके ऊपर ज्यादा लंबा जाना नहीं चाहता, क्योंकि जो मुझे कहना है वो जबान की बात को कहना है, लेकिन ये बातें इसलिए कहें कि हम पीरों के ज्ञान के अंदर छुपी हुई चीजें समझ सके। मुझे इस बात का अफसोस रहा कि मुझे लगभग एक महीना हुआ इधर, महीने से थोड़ा ज्यादा हुआ, मैं एक दो जगह ध्यान खींच भी चुका हूं कि हमारी जमात के अंदर जो कुटुंबी लाइफ है वो खराब हो रही है, हमारी जमात के अंदर फैमिली लाइफ बिगड़ रही है, और उसमें खासतौर पर औरत मर्द के झगड़े बढ़ रहे हैं। 100% मर्द का कसूर भी नहीं, 100% عورت کا بھی قصور نہیں. مردوں کے ظلم سے عورتیں جب تنگ آ جاتی ہیں تو پھر ان کی زبان کھلتی ہے, بد شبد بولتی ہے, اس میں مرد کا بھی معاملہ ہے. مرد کو خدا نے طاقت دی ہے, عورت کو کمزور بنایا ہے. اور عورتوں کے اوپر ہسٹری میں ظلم بہت ہوا ہے. جب ہم ہسٹری پڑھتے ہیں گئے 1000 برس کی تو ہمیں پتہ لگتا ہے کہ عورت کے اوپر بہت انیائے ہوا ہے. عورت کے متعلق باتیں کرتے کرتے میں بہت دفعہ جماعتوں میں اپنی آوازوں میں کہہ چکا ہوں, ریکارڈ کے اندر کبھی آپ سن بھی سکتے ہو, میں کہتا ہوں اللہ میرے جس گھر کے اندر عورت کی عزت نہیں, یہاں میں عورت کا مطلب ماں بہن بیوی بیٹی مامی دادی چاچی کسی بھی روپ میں جو عورت ہے وہ عورت ہے. جس گھر میں عورت کا مان نہیں عزت نہیں اس گھر کے اندر بربادی ہے, اس گھر میں برکت نہیں, اس گھر میں خوشیاں نہیں, اس گھر میں خدا کی رحمتیں نہیں. عورت کے اوپر جو مرد ظلم کرتا ہے اس کو روحانی نقصان اتنا ہوتا ہے کہ وہ آدمی انسانیت سے گر کے حیوان بن جاتا ہے. عورت پہ کبھی ہاتھ نہیں اٹھانا چاہتے. ہاں عورتوں میں تکلیفیں ہیں, مردوں میں بھی ہیں. اب اس کے اندر زبان کام کرتی ہے. زبان عورت کی زبان چلتی ہے, مرد کے ہاتھ چلتے ہیں, اور یہ دونوں چیزیں ہمارے مذہب کے خلاف ہیں. ہم اسلامی طریقے میں شریعت سے اونچے طریقت میں ہیں, اور طریقت کے اندر عمل کرتے کرتے خدا ہمیں حقیقت کا درجہ دیتا ہے, ہم کو حقیقت کی سمجھ آتی ہے. اور جب انسان کو حقیقت کی سمجھ آتی ہے تو خدا تعالیٰ مہربانی کر کے اس کو اپنے نور کی بخشش دیتا ہے, اور اسی چیز کو ہم معرفت کہتے ہیں. معرفت اور خدا کی جو معرفت ہے اس سے اونچا علم اور کوئی نہیں. ہمیں خدا تعالیٰ کی حقیقت سے پتہ چلا. یہ کہتے ہیں کہ جو جیب ہے ہماری وہ ایک ایسی ناری ہے ہمارے بدن میں جس کو ہم آرگن کہتے ہیں, ہارٹ ہے, کڈنی ہے, لنگس ہے, لیور ہے, یہ ہمارے آرگنس ہیں, اس میں جیب ہے. پھر کہتے ہیں کہ جس نے جیب کو باندھ لیا, وش کر لیا, وہ جیت گیا, پاپ بھول ہو جاتے ہیں. کیونکہ جیب ہمیں پاپ کراتی ہے, جیب سے ہم غیبت کرتے ہیں, نندا کرتے ہیں, گالیاں دیتے ہیں اور گھونی باتیں کرتے ہیں. جس جیب سے ہم اللہ کا نام لے رہے ہیں, جس جیب سے ہم محمد رسول کو یاد کریں, جس جیب سے ہم علی کو اپنے ایمانوں کو یاد کریں, اس جیب سے ہم گالیاں نکالیں, تو اس کا مطلب کیا؟ گندی جیب سے پوتر نام نہیں لیا جاتا. 60s میں مولانا حضرت امام نے صلوات اللہ علیہ ان کا کارائنا تھا میر. میر کو مولا نے گھر بلایا یورپ میں, ایگلیمو بلایا اسے. میر جب آیا مولا کہنے لگے, میر میں ہنزا آتا ہوں. کئی دیر تک وہ چھپ رہا, بول نہ سکا. صاحب نے کو کہا, میر سنا تم نے, مجھے ہنزا آنا ہے. ہاتھ باندھ کے کھڑا ہوگا, کہتے ہیں مولا اس برس مت آؤ. ہم دعائیں مانگتے ہیں کہ مولا آئے, اور یہ منع کرتے پوچھتے ہیں کیوں کیا بات ہے، کہتے خدا تم آئے تو 6 مائل 7 مائل شہر سے بھی زیادہ پاؤں سے چلنا پڑے، بہت چھوٹی گاڑی ہے وہ بھی نہیں جا سکتی۔ بولا آپ کے کہتے ہیں میں نے اسپیشل جوتے بنوائے ہیں کہ جو پہاڑ کے اوپر چلنے میں مجھے کام آئے، میں آتا ہوں، میں تجھے 1 مہینے کی جوتی دیتا ہوں۔ کیا کرے، سیٹھ نے کہہ دیا، نوکر کیا کہے، بھاگ کے آیا، جماعت کے سرداروں کو لینا کوئی بڈوں کو اکٹھا کیا اور کہا کہ تمہیں میں بولوں کی حاضری میں آتے ہیں، تو کچھ لوگ ادھر ہی کھڑے ہو کے ناچنے لگے۔ کہتے ہو تکلیف کی بات تو ابھی ہے کہ مولا آئے گا تو ادھر کیسے آئے گا، مولا کو ماننا ہے، اس کے لیے اسپیشل رستہ چاہیے۔ گلگت سے آپ گونزا جاؤ تو پرانے رستے کے حساب سے 64 مائل ہوتا ہے۔ یہ 64 مائل یہ جو چٹائیاں پڑی ہیں نا، اگر چٹائی اس رستے پہ ایسا بچھا دو تو چٹائی باہر رہے گی، یعنی کہ رستے سے بڑی ہے۔ اس رستے پہ لوگ پاؤں سے جاتے آتے تھے اور یا پھر گھوڑے خچر کے اوپر چڑھ کے جا رہے۔ بہت سی باتیں ہوئی، پاکستان کی آرمی کو اپروچ ہوئے کہ کبھی یہ رستہ بنایا جائے تو کتنا ٹائم لگے، تو بولے 6 مہینے، بولا تو 1 مہینے میں آتا ہے۔ ان تمام باتوں کے اندر لگ بھگ 5-6 دن تو نکل گئے۔ آخر یہ طے ہوا کہ دونوں سائڈ سے اور بیچ میں سے رستہ ایٹ اے ٹائم شروع کیا جائے۔ جوانوں کی ٹیمیں کھڑی ہو گئی، ایک گروپ گلگت آیا اور آرمی سے انہوں نے ڈائنامائٹس لیے اور یہاں سے انہوں نے انجینئروں نے میپ بنایا کہ کس طرح سے کہاں سے رستہ نکالا جائے، اور اس میپ کے حساب سے ایک گروپ گلگت سے شروع ہوا، ایک جو گروپ تھا وہ ہنزا سے شروع کیا اور ایک گروپ سینٹر میں سے شروع کیا۔ یہ گروپ نے کام شروع کر دیا۔ جو سینٹر کا جو گروپ تھا وہ تھوڑا گلگت کی سائڈ سے نزدیک تھا کیونکہ وہ اوپر کی طرف جا رہے تھے۔ 18 برس کا ایک لڑکا، اس نے ڈائنامائٹ لگایا جہاں لگنا تھا، اس کو آگ لگا تو بھاگ گیا کیونکہ اس کی آواز بہت گہری ہوتی ہے۔ اگر وہ سلائٹلی موسچر والا تھا تو 15 سیکنڈ لگنے چاہیے، اس کی جگہ 20 سیکنڈ ہو گئے اور وہ ڈائنامائٹ پھوٹا نہیں۔ لڑکے کو ایسا ہوا کہ ضرور کہیں رستے میں گھس گیا ہے تو اس کا فیوز ہے، تو یہ اٹھا دیکھنے کے لیے، ڈائنامائٹ پھوٹا، اس کے بدن کے ٹکڑے ہو گئے، وہیں اس کے بدن کے ٹکڑے اکٹھے کر کے کفن میں لپیٹ کے وہیں اس کو دفن کیا گیا۔ نبی مولانا حضرت امام آئے تھے تو مولا نے اپنی جیپ یہاں کھڑی کی تھی اور اس کے لیے بہت دعا کی۔ پھر بھی کچھ 4-5 مائل کا ٹکڑا ایسا رہ گیا کہ جو مولا کے آنے تک نہ بن سکا اور ہمارا خدا والے پاؤں سے چل کے گیا۔ اب جو مجھے بات کرنی ہے میں کرتا ہوں۔ یہ پچھلی ہسٹری اس لیے کہ آپ کو پتا نہیں لگے کہ کیا ہوا۔ ہنزا کے اسماعیل اکٹھے ہوئے بالکل میدان کے اندر بیٹھے ہیں، میر اور ہنزا مولا کو ریسیو کر کے تحت کے اوپر لایا۔ میر کھڑا ہوا اور مولا سے اجازہ مانگی کہ میں بولوں، مانگا بولی بول. ہسٹری میں پہلی دفعہ ایک امام حمزہ نے دیا، پہلا امام جیسے تاجکستان یہ کھڑا ہوا اور امام کو دیکھتے دیکھتے فارسی کا ایک شعر بولا، کہتا ہے کہ میں اپنی جیب کو گلاب کے پانی سے، روز واٹر سے میں ہزار دفعہ، ایک ہزار دفعہ میں اپنی جیب کو روز واٹر سے دھوؤں تو بھی یا مولا میری جیب اتنی پاک نہیں کہ میں تیرا نام لے سکوں. فارسی میں شیر بولا جو فارسی سمجھتے تھے، رو پڑے خود نہیں روتا تھا. مولا کہتے ہیں اس کا کیا ٹرانسلیشن ہے، ہزار بار بھی سوئم دہن ز گلاب ہنور نام تو گفتن کمال بے عزیز. میں اپنے منہ کو اپنی جیب کو ایک ہزار دفعہ گلاب کے پانی سے میں دھوؤں تو بھی میری زبان اتنی پاک نہیں ہوتی کہ تیرا پاک نام لے سکے. اس جھیل میں سے گند نکلے، گالیاں نکلے، اور بھی ہزار قسم کی خراب باتیں ہیں جو ہماری جھیل سے نکلتی ہیں. اب اس جھیل سے شام کو یا صبح کے وقت ہم یا اللہ کہیں یا اللہ کہیں یا محمد کہیں تو کیا فائدہ ہے اس چیز کا؟ صبح کو پھر وہی جھیل گند بولتی ہوئے رات کو یاد یاد کرے جن کو شیطان کی غلام ہو جائے. اس کے لیے پیر نے کہا کہ جو جیب ہے اگر کنٹرول میں آ جائے تو بہت سے جھگڑے ختم ہو جائیں گے، پاپ گناہ نہ ہونے. میں کچھ بار اس کے اندر ایک ذکر کیا میں نے، دو ہزار ابھی ہزار برس پرانا حضرت گوتم بدھ تھے، وہ اللہ کے نبی تھے. گوتم بدھ کے پاس آپ کو جو پتا ہوئے تو اڑیسہ کے اندر جگہ ہے گیا، جگہ کا نام ہے گیا. وہاں ایک آملی کے جھاڑ کے نیچے گوتم بدھ عبادت میں بیٹھ گئے اور وہیں ان کو خدا کی طرف سے نبوت ملی. گوتم بدھ کے پاس ایک عورت آئی، کہتی ہے باپا میرا شوہر ہے مزدوری کرتا ہے، لیبر کا کام کرتا ہے، لیکن جب بھی گھر آتا ہے غصے میں آتا ہے اور مجھے مارتا ہے. آپ مجھے ایسا منتر بتاؤ کہ میرا شوہر میرے قابو میں آ جائے. پرانے زمانے کے اندر چھوٹے چھڑے کی بات نہیں ہوتی تھی، ڈیورسز نہیں ہوتے تھے، وائف ہسبینڈ کا جو تعلق ہے وہ زندگی بھر کا ہے. آج امریکہ یورپ کے اندر کینیڈا ساتھ ہے، وہاں پہ آج شادی ہوئی اور نیکسٹ ویک اس کا ڈیورس ہو گیا، گھر سنسار نہیں چلتے. کیونکہ دونوں کے اندر اگر ایک ہی جیسا غصہ آ گیا تو وہ گھر کبھی نہیں چلتا. ایک نرم ہے ایک گرم ہے تو چل جاتا ہے. اور اس زمانے کے اندر عورت کو قربانی زیادہ کرنی پڑتی تھی، بچوں کی خاطر ماں اپنا سب کچھ لوٹا لیتی ہے اور اولاد کی وجہ سے بھی گھر چلتے تھے. میں نے جیسا آپ کو شروع میں کہا کہ مرد کا غصہ بہت خراب چیز ہے، اس کے ہاتھ چلتے ہیں نقصان ہوتے ہیں، لیکن ساتھ ساتھ یہ بھی ہے کہ عورت کی زبان چلتی ہے تو مرد کا غصہ اور زیادہ ہو جاتا ہے. مہاتما بدھ کو رکھ ہی باپا मेरे घर की ये हालत है, आप मुझे ऐसा मंत्र बताओ कि मेरा शोहर ठंडा हो जाए, यानी कि उसका गुस्सा उतर जाए। महात्मा बुद्ध उठे, अंदर गए और एक सुपारी लेके आए, कुछ पढ़ के दम किया और कहा बेटा ये सुपारी ले जा, जब तेरा मर्द गुस्से में आवे ये सुपारी मुंह में रखना। अरे सुपारी मुंह में हो रहे तो बोल ना सके ना। औरत बड़ी खुश हुई, सलाम किया, चल गए। दो पांच दिन गुजर गए, एक दिन ऐसा ही हुआ कि घर आया तो वजह से गुस्सा आ गया और भाग के अंदर गई, सुपारी मुंह में रख ली और काम करती रही। वो बोलता रहा, बोलते 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 थक गया, क्योंकि इसने कुछ जवाब दिया ही नहीं, सुपारी की वजह से बोल ना सकी। जब औरत ने कुछ न बोला और वो बोलते बोलते थक गया तो हंस के नजदीक आके कहते हैं, क्या बात है, तू कुछ बोलती नहीं। मुंह में से सुपारी निकाल के कहती, महात्मा ने मुझको ये दिया है, बहुत खुश हूं कि आप तुमने झगड़ा नहीं किया, मुझे मारा दिया। अरे भी नहीं मारा इसलिए कि तूने बोलना बंद कर दिया, मार भी बंद हो गई। तो औरत को मुंह में सुपारी रखनी चाहिए, ये सुपारी नहीं जो हम पान में खाते हैं। एक बात जरूर कहूंगा कि हिस्ट्री पढ़ने से ये पता लगता है कि मर्द ने औरत के ऊपर जुल्म बहुत किया है, मर्दों का मान बहुत ज्यादा है। ये औरत, यानी मैं इशारा किया उंगली की तरह, जीव एक औरत है, नारी जाति है, इसको खुदा की भक्ति में लगाओ और खुदा को अपना शौहर बनाओ। हमारी जो रूह है वो खुदा के सामने एक औरत की तरह है। अल्लाह ताला पाक है, उसकी कोई बीवी नहीं, बच्चे नहीं, उसका मां नहीं, बाप नहीं, उसका कोई शरीक नहीं। लेकिन यहां हमारी ट्रीटमेंट या हमारा सलूक, शादी के बाद जो औरत होती है वो अपना सब कुछ अपने मर्द को सौंप देती है, ऐसा ही हमने आकर ईमान की बयत की है और इस बयत में हमने तन मन धन सब कुछ ईमान को सौंप दिया है। ये है नारी रूप। ईमान की नाफरमानी नहीं होनी चाहिए, उसके हुक्म पे उसके फरमान के ऊपर अमल होना चाहिए। हमारी जिंदगी का हर पहलू, हमारी जिंदगी की हर साड़ी इमाम के फरमान के नीचे होनी चाहिए। अगर इमाम ने हमें कोई हुक्म किया है तो हमको उस हुक्म के ऊपर अच्छा लगे कि ना लगे अमल करना चाहिए। ऐ मोमिनो, इस्माइली मजहब की जो बुनियाद है वो हजरत इमाम के फरमान पे अमल करने की बात है। ये मुख्य कमरिया सहदा जी हैं, क्या आप खुद बैठ गए? ऐसा तो नहीं हुआ। और जिस देर उठ जाएंगे तो उठ जाएंगे, जब कोई नया आके बैठेगा तो बैठेंगे। तो ये इसके पीछे भेद क्या है? भेद ये है कि यहां अमर है, मुख्य कमरिया के पास अमर है, मौला का अमर है, अथॉरिटी है। इमाम ने कहा तू मुखी, अभी वो मुखी, क्योंकि हमको हमारे पीरों ने गिनारों में सब कुछ कहा है। अमर तेरा मोरे शाह जी जो मेरे शाह का, मेरे मौलिया का हुक्म आया है। हुक्म ते मोटे हो एना जाए हो जी, हुक्म मोड़ा नहीं जा सकता। मुर्शिद ने जो कहा है वो हर हालत में पूरा होना चाहिए। दुनिया की दीन की रूहानी जितनी भी तकलीफें हमारे सामने आ रही आती हैं वो इमाम के फरमान पे अमल करने से मिट जाती है। बात इमाम के फरमान की नहीं, बात हमारे ईमान की है। अगर हमारा ईमान अच्छा है तो हम हजर ईमान के फरमान पे अमल करते हैं, और अगर ईमान का फरमान हुआ तो जमीन आसमान में ऐसी कोई चीज नहीं कि जो ईमान के फरमान से बाहर है। आज इस्लामाबाद में वो पहले जैसी चीजें नहीं। मौलाना असमी शाह जब वफात पाई तो सारी जमात खड़ी हो गए अली शाह माँ बाप के पास, अर्ज की हसन अली शाह माँ बाप को यहीं दफन किया जाए। मौलाना अली शाह ने कबूल किया और ये हसनाबाद की जमात मुखी लाजी हाजी की थी, उसने अर्ज की मौला यह जमीन मैं अर्पण करता हूँ, यह हसन अली शाह माँ बाप का मकबरा बनाया जाए। मौलाना ने कबूल किया, मकबरा बनाया, दफन हुआ। फ्रंट में आप एंटर होने जाओ चांदी के दरवाजे के बाहर इस तरफ उधर एक ऊंचा और बैठा रहता था। मौलाना इमाम जाफर सादत की एक किताब के अंदर फालनामा है, फालनामा क्या है कि कुछ लोग जाते हैं फाल निकलवाने के लिए कि मुझे ये काम करना है करूं कि नहीं। मुझे अभी पता मुकालना है कि नहीं, मैंने ध्यान नहीं किया है अभी तक
पढ़ना बंद कर।
मौलाना इमाम जाफर सादिक की किताबों में यह फालनामा है। नियत करके तस्बीह रखते हैं तो दो दो दाने तस्बीह के पड़े जाते हैं। अगर आखिर में एक दाना रह गया तो लिखा गया, आखिर में दो रह गए तो लिखा गया। तो इस तरह से 0-2-0 या 0-4 फिगर्स होती हैं। 64 फालनामे के अंदर कॉलम थे तो पढ़े जाते थे। और यहां से मौलाना अली शाह माँ बाप से आज के लिखे हुए तावीज भी दिए जाते थे। और यहां लगभग 85 बरस तक यह फालनामा और तावीज मिलते रहे। मैं सुल्तान मोहम्मद शाह के हुजूर में कोई एक जमात का अच्छा बड़ा लीडर था, उसने मौला के पास मेहमानी रखी। मौला को कहते हैं खुदावत मेरे को ये तकलीफ है, आप मुझे एक तावीज दो। मौला फरमाया तावीज की कोई जरूरत नहीं, हम दुआ करते हैं इंशाल्लाह से तकलीफ दूर हो जाएगी। खुदावत आप एक तावीज दो। मौला फरमाया देखो हम तुमको कहते हैं तावीज की कोई बात नहीं, चुप हो गए। कुबे के अंदर कुछ मेहमानियां थी, वहां मेहमानियों के लिए मौला अंदर गए। जब भी बाहर निकले तो ये आदमी इधर मुजावर के पास खड़ा था, कुछ 1,000 रुपया दिया और वो ढूंढ रहा था तावीज। तो सरकार निकले तो इसको इधर खड़े देखा। मौला पूछे यहां क्या करता है? अभी उस मुजावर के हाथ में तावीज थे। क्या खुदा तावीज लेता? मौला बहुत गुस्सा किया। मौला नीचे झुके एक कागज फाड़ के सुल्तान मोहम्मद शाह कहते हैं तुमको इमाम की जबान पे यकीन न आया कि कागज के टुकड़े के ऊपर ईमान रखते हो? ऐसे मौला चल गया। उसकी वो मुसीबत कभी दूर नहीं हुई। अगर इमाम ने कह दिया तो कह दिया। कश में गए मौला, मेरे दोस्त की फैमिली की मेहमानी में मौला आके बैठे। उसका बाप एकदम दुबला पतला, इतनी बड़ी पगड़ी छोटा सा, बाबा اور اس کا نام لے کے کہتے ہیں کیا ہونا چاہیے, کہتے ہیں خدا سنتوں کے من کھما ہے, چکری کی بیماری ہے. دیکھو کیسٹرول دیا آمین جو آسک بھی مارا کبھی گئے تو گھر والے اکٹھے ہوئے بہت طرح بہت ہی نچے بابا مولا کے کیسٹرول دیا کیٹلی ٹائم سوی مت کر ادھر کے مرے خبر ہے گاؤں میں جا کے چھوٹی سی بوٹل کیسٹرول کے لے آیا وہ اونچا کر کے تھوڑے سے دو چار گھونٹ لے لگے پھر سے میں رکھے گھنٹے دو گھنٹے کے بعد یاد آیا پھر کیسٹرول کیا بوٹل ختم ہو گئی دوسری لے آیا ساری زندگی کیسٹرول کیا اس کے بعد اس کو بیماری کبھی نہیں آئی بہت اچھا تندرست ہو گیا. بابا ہمیں چھٹی دکھنا بولنا چاہیے تو کیسٹر آئل پی یہ نہیں چاہیے کہ ورس پی کے ہفتوں مہینوں کی ہے سجی زندگی پہ ایمان کا جو حکم ہوتا ہے اسی میں برکت ہے. ہر امام کے حکم کے اندر امر ہے, یہ الہی امر ہے, یہ نورانی امر ہے. بمبئی میں کالے گھوڑے کے پاس میں اس فیملی کا نام نہیں لینا چاہتا, آدھی جماعت اس فیملی کو جانتی ہے, انشورنس ایجنٹ تھا, تین چار بھائی تھے, لیکن بڑے بھائی کی بات کرتا ہوں. اس کو ایک بیماری ہوئی اونچی تھی اچانک, یہ بھوئیں کے بال نکل گئے, آنکھوں کی پلکوں کے بال گر گئے, سر کے بال گر گئے, داڑھی مونچھوں کے بال گر گئے, اگے ہی نہیں, داڑھی نہ اگے تو بہت اچھا ہے اس طرح کے پیسے بچے, لیکن یہ آنکھوں کے بال یورپ گیا بولا کہ ملاقات مان لی سلطان ہمیشہ بلایا وہ باسوں کا ممبر بھی تھا سب اس کو دیکھ کے بولے فلانا کیا ہوا تجھے ادھر خدا بات تجھے سب پتہ ہے میرے بال نکل رہے کوئی ڈاکٹر علاج نہ کر سکتا دیکھو تھوڑا بوڑھے پاؤڈر لو گلاب کے پانی میں اس کی پیسٹ بنا کے ادھر لگاؤ آنکھوں پہ لگا لو بند رکھنا سر پہ لگایا واشش ملی گھر آ کے بوڑھے پاؤڈر لیا اس میں اتنا ڈالا کہ وہ پیسٹ بن گیا گلاب کا پانی مہینے ڈیڑھ مہینے میں بال اگنے شروع ہو گئے بہت خوش ہوا دو تین برس ہو گئے اس کا کوئی ایک مہمان دوست تھا اور مہمان کو یہی بیماری ہوئی تو وہ اس کو پوچھنے آیا کبھی تجھے یہ بیماری ہوئی تھی تو کیا کیا اب اس نے بولا کی بات نہیں کی اس نے کہا میں نے یہ کیا کہ گلاب کے پانی ساتھ میں ایک پیسٹ بنا لی بوریک پاؤڈر کی اس میں بوریک پاؤڈر لگایا خوب لگایا خوب لگایا خوب لگایا بال نہیں ہو گیا. کچھ عرصے کے بعد بولا ادھر آئے بمبئی میں تو اس کی مہمانی تھی تو مہمانی نے اس نے یہ ذکر کیا خدا ہم کہتے ہیں تو کیا سمجھتا ہے وہ بوریک پاؤڈر کی بات تھی وہ تو ہمارے خوب کی بات ہماری دعا تھی بوری پوڑے بال کے مام کے بک ہمارے اس کے حکم کی اندر ہی سب کچھ تو میں واپس آتا ہوں اسی بات کے اوپر جھیل جبیاری ندی ایک کرا اپنی زبان کو پاک رکھو اپنی زبان کو اچھا بناؤ اپنی زبان سے کسی کو بد دعا مت دو شراب مت دو گالیاں مت نکالو گندی چیزیں اپنی زبان سے مت نکالو ہمیشہ خدا کا نام لے کے آؤ اور کچھ بھی ہے اگر کچھ دکھ آ گیا تو دینداروں اس دکھ کو سہن کرو اور دیکھو میاں بیوی کی جو زندگی ہے وہ اس کے اولاد کے اوپر اثر کرتی ہے اور کبھی کبھی ایسے خراب معاملے آتے ہیں ہمیں پہلے دار نہیں کر رہے چھوٹے دو بچے ہیں ایک بچہ برس گیا डेढ़ बरस का दूसरा तीन बरस का मिया जी का डिवोर्स हो गया। अब बच्चे कहाँ जाए, कैनेडियन लॉ के हिसाब से माँ के पास जाए कम से कम 7 बरस तक। लेकिन ये बच्चे बाप को याद तो करेंगे, माँ के पास हैं, बाप को याद जरूर करेंगे। और कैनेडियन लॉ में यह है कि अगर माँ नहीं चाहती कि बाप बच्चों को मिले तो बाप बच्चों को नहीं मिल सकती। और आज कभी ख्याल करके हमको अपनी जिंदगी के अंदर थोड़ा दुख उठा लेना चाहिए। बंबई की जमात के अंदर ये बेटरवी चल रही है, बहुत से घरों के अंदर झगड़े हैं, मुझे दुख होता है ये सुनकर, ऐसा नहीं होना चाहिए। जहां संत वहां जम, यानी कि जहां इत्तेफाक है वहां खुदा की बरकतें उतरती है। हमारा जो ये मजहब है जिसको हम तरीका कहते हैं, हमारे तरीके में जो आला ऊंची चीज है वो सुबह की इबादत है कि रात को उठ के हम 4 बजे से 5 बजे तक खुदा की इबादत करते हैं। और इस इबादत के लिए हमें दुख उठाने पड़ते हैं, क्योंकि जब हम मर जाएंगे तो ये इबादत हमें मौत के वक्त काम आएगी। सुबह की इबादत हमारी जिंदगियों के अंदर नूर पैदा करती है। सुबह की इबादत से हमारे भेजे के अंदर, हमारे दिमाग के अंदर सुकून होता है, सुख और शांति मिलती है। सुबह की इबादत से हमारे स्वभाव बदलते हैं, नेक बनते हैं। और इबादत करने वाले जो लोग होते हैं उनमें सहनशीलता ज्यादा होती है, यानी पेशेंस और टॉलरेंस होती है उनके अंदर। जमान को अपने काबू में रखो, हर वक्त खुदा के नाम में रहो। मौलाना हज़रत इमाम ने फरमाया बहुत दफा, या अल्लाह या अल्लाह या अल्लाह, या वहाब या वहाब या वहाब, या मोहम्मद या मोहम्मद, या अली या अली, किसी भी नाम से सारा दिन मौला को याद करते रहो। घरों में भी याद करो, रस्ते में भी याद करो, काम करते करते भी उसको याद करो। तो हमारे आजू बाजू का जो वातावरण है वो आहिस्ता आहिस्ता पवित्र बन जाएगा, पाक बन जाएगा। पाक तो साहिब नो नाम छे, तेने जपिए सासु सास, मौला का नाम पाक है, कोई भी नाम है। और इन नामों के अंदर खुदा ने जो बरकतें दी हुई है उन बरकतों के हिसाब से हम खुदा का नाम का जाप करते रहे तो भलाई आफतें भी दूर रहें, शैतान भी हमसे दूर रहे, और हमारे घरों और हमारे दिलों के अंदर खुदा की मोहब्बत पैदा हो रहे। लुकमान एक नबी थे और वो नबी ग्रीस में पैदा हुए, ग्रीक थे। एक दफा अफ्रीका की तरफ आए, अकेले सफर करते थे, तो गुलामों को पकड़ने वाले चोर जो थे, डाकुओं ने आके हजरत लुकमान को पकड़ लिया और कुछ बड़ी जगह पर जाकर उसको बेच डाला। नबी थे, चाहते तो और निकल के तो भस्म हो जाता, लेकिन आपने कुछ किया नहीं। बस वो जो आदमी था जो इनका मास्टर बन गया, बहुत मालदार था, बड़े उसके खेत थे, जमीने थी। हजरत लुकमान ने महसूस किया कि मेरा जो सेठ है ये आदमी अंदर से दूसरा बाहर से दूसरा, तो आपने नबी थे ना इसके लिए कोशिश की कि इसको सुधारा जाए। एक दफा उसने कहा है लुकमान, ये जमीन है इसके ऊपर गांव भी और कबाबे तक होना चाहिए, वो इसके बीच डाले बड़े स्नान। लेकिन लुकमान नबी ने जान बूझ के गांव की जगह जौ डाले, जौ यानी बारले। जब वो बारले निकले तो सेठ तो बहुत हंसे हुआ, इन्हें लगा मैंने तुझे कहा कि घीच डाल, कहते सर मैंने बारले डाले थे, झूठ बोलते हैं मेरे जानबूझ के, इसलिए को सुधारने के लिए। कहते सर मैंने बारले बोले थे इसलिए कि लीक निकल आएगा। कहते कैसे आदमी है तू, बाहर निकालो तो रीत कैसे निकले? कहते माफ कर मेरे सेठ, तेरे काम ऐसे हैं कि तू बाहर में बोता है और रीत की आशा रखता है। तो ऐसा दो चार बातें सुना है कि तू बोलता कुछ है करता कुछ है, तेरा दिल तेरी जबान जुदा है, उसको कुछ समझ आए, उसका दर्जा बढ़ा दिया, खेतों में से निकाल के अपने पास रखा और हर रोज कुछ न कुछ हजरत लुकमान इसको समझाते गए। एक दिन सेठ ने कहा कि बकरा जिबा करो और उसमें अच्छे से अच्छी चीज लेके आओ पका लिया। तो इन्होंने दिल निकाला और सवाल निकाली और अच्छी तरह पका के लेके गए। सेठ बहुत खुश हुआ। एक दफा वो कहता है कि भला मुझे बताओ कि बकरे के अंदर खराब में खराब क्या चीज है? कहा दिल और जवान। मगर ये तो तुम अच्छा समझ के पका लाया। तो सेठ, दिल और जवान अगर खराब हो गया तो इससे ज्यादा कोई खराब नहीं, और अच्छा हुआ तो इससे ज्यादा कोई अच्छी चीज नहीं। अपनी जबान अपने कलाम को अपने वश में रखना, यह हमारी इबादत के अंदर एक हिस्सा और भाग है। हम लोग सुबह की इबादत करने वाले हैं और इधर इस वक्त हम जितने बैठे हैं अल्हम्दुलिल्लाह 75% आदमियों के पास बैतुल ख्याल का इसमें आसम है, लेकिन हम लोग सुबह नहीं उठे। मैं आपको याद कराता हूँ, जब इमाम के पास हम गए हैं बोल देने के लिए, हमें सुबह की इबादत करनी ना चाहिए। सुबह की इबादत करो, अपनी जबान को काबू में रखो, अपनी जबान से किसी की निंदा गीबत हसद वगैरह नहीं करना, किसी पे खोटा आरोप लगाना, खोटी गवाही देना, ये तमाम बदियां बुराइयां गुनाह हमको खराबी में डालती है, हमारी औलाद भी खराब होती है। इसके लिए आज का मेरा पैगाम मिल जाए कि हम लोग अच्छे बने, नेक बने, ताकि हम अपनी औलाद को भी ये कह सके। औलाद हमको देख देख के खुद बहुत अच्छी हो जाती है। हमारा कैरेक्टर हमारे आमाल अगर अच्छे नहीं तो याद रखो हमको दुनिया के अंदर भी तकलीफ होगी और रोजी रिजक की भी तकलीफ होगी। आसानी की रोजी, पैसे वाले बनने की ख्वाहिश ना करो, उसके पीछे मत दौड़ो, क्योंकि अगर मौला को चाहिए कि आप पैसे वाले बनो तो वो एक रात में आपको मालदार बना सकता है, उसके कब्जे में है। मगर एक बार जरूर मौला से दुआ मांगो, और मैं भी आपके लिए यही दुआ मांगता हूं कि खुदा आपको मौला ना करे, आपकी रोजी बड़ी करे, मौला आपके बिजनेस को बड़ा करे, मौला आपकी आमदनी को इतना देंगे कि आप सुख से जिंदगी काट सको। अगर इंसान को चाहिए तो क्या चाहिए अच्छी जिंदगी गुजारने के लिए? मकान हो गया, कोई एक घोड़ा, नदी ने सवारी का नाम लिखा है तो सवारी का मतलब घोड़ा भी है मोटर भी है। तो खुदा आपको अच्छा मकान दे रहे, एक अच्छी मोटर दे रहे, इतने पैसे दे रहे कि आपके ऊपर कर्जा ना हो, घर में मोहब्बत इत्तेफाक है, बाहर आपकी इज्जत है, मान है, आबरू है, क्या ये जिंदगी एक जन्नत जैसी नहीं? बहुत मालदार लोग हैं मगर सुख नहीं, शांति नहीं, आबादी थी, हर वक्त दिल मिल जाता है, पैसा बहुत है लेकिन दिल के अंदर सुख नहीं, क्योंकि संतोष न होने के कारण से आदमी को कितना भी मिले उसके दिल को खुशी नहीं होती। ये एक खुदा की सजा है। जिस आदमी का दिल जलता रहता है, जिस आदमी के दिल में जलापा है, हसद है, ये खुदा ताला की सजा है उसके लिए। आप जुमले जमात मौलाना हज़रत इमाम के रूहानी बच्चे हो, मेरी बात सुन के इसमें से जो अच्छी चीज लगती है आप जरूर ले लो। और मौला के हुजूर में दुआ करता हूं, आज मैं बात थोड़ी जल्दी छोटी कर रहा हूं इसके लिए कि अभी इस उम्र के अंदर मैं थोड़ा थक जाता हूं, مولا آپ کو سکھی آباد کرے، ایمان کی سلامتی دے، حقیقت کی سمجھ دے، دو جہان میں برکت دے، کسی کا محتاج نہ کرے، بلا آفت بیماری دور کرے، گھروں میں سکھ شانتی محبت دے، مولا دین و دنیا کی نعمتیں دے، مولا آپ کے اوپر اپنی نوازش رحمت دے، مولا آپ کی بلائیں دور کرے، نیک امت کو ہی کرے، اپنا ظاہر باطن کی دار کرے، ایمان کی سلامتی دے، آپ کو دین اور دنیا کی اپنی ڈیوٹی کے اوپر پورا رہنے کی طاقت دے گا، عبادت کی توفیق دے گا، فرمان بردار بننا